まずは。まず、あ、本川だから。الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد هذا الحديث का बयान पिछले दो तीन हफ्तों से चल रहा है, जिसमें हुज़ूर नबी करीम सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम ने अपने सीनाए मुबारक की तरफ इशारा करते हुए फरमाया कि अत्तक्वा हाहुना, तक्वा यहां होता है, यानी दिल में होता है। और एक दूसरी हदीस में यह इरशाद फरमाया कि इंसान के जिस्म में एक टुकड़ा है तो जब वो सही हो जाए तो पूरा जिस्म सही हो जाता है, और वो खराब हो जाए तो सारा जिस्म खराब हो जाता है। और फरमाया कि वो दिल है। तो इन्हीं दो हदीसों का बयान पिछले चंद हफ्तों से करने की कोशिश करता रहा हूँ। अल्लाह तबारक व तआला अपने फजल व करम से उसको सही समझने और उस पर अमल करने की तौफीक अता करें। हासिल उसका यह था कि तकवा का महल यानी तकवा की जगह इंसान का दिल है, और इसका हासिल यह है कि दिल में एक ऐसी कैफियत पैदा हो जाए जिससे आदमी हर वक्त तकरीबन ये समझे कि मैं अल्लाह जल्ला जलालुहू की निगाह में हूं और अल्लाह तबारक व तआला के बारगाह में हाजिर हूं। उसकी वजह से दिल में एक एहतियात पैदा होगी, एक छिटक पैदा होगी कि कोई काम मैं ऐसा न करूं जो अल्लाह जल्ला जलालुहू की रजा के खिलाफ। और इसकी मिसाल मैंने ये दी थी जैसे कोई शख्स किसी बड़े की मजलिस में जाता है या उसके दरबार में जाता है तो उसकी वो कैफियत नहीं होती जो घर में अकेले हालत में होती है। घर में अगर तना बैठा है तो बेफिक्र है, जिस तरह चाहे जो हरकत चाहे कर ली, लेकिन जब किसी बड़े की मजलिस में गया या बड़े के दरबार में गया, किसी साहिब इख्तदार के पास पहुंचा, तो उसके दिल में एक एहतियात पैदा होती है कि कोई ऐसा काम न हो जाए जो मुझे जलील कर दे इस बड़े के सामने, या इसको नागवार हो जाए जिससे मेरी हेटी हो जाए। ये ख्याल दिल में पैदा होता है। तो एक मुसलमान से मतलूब यह है कि तुम तो हर वक्त अल्लाह जल्ला जलालहू के दरबार में हो, हर वक्त अल्लाह तबारक व तआला तुम्हें देख रहे हैं, अल्लाह जल्ला जलालहू की निगाह में हो। तो जिस तरह किसी बड़े की मजलिस में जाकर तुम्हारे दिल में एहतियात पैदा होती है, तो वो एहतियात एक मोमिन के लिए हर वक्त होनी चाहिए और उसको अपने हर कौल व फेल में, हर नकल व हरकत में इस बात का लिहाज रहना चाहिए कि ये बात कहीं अल्लाह जल्ला जलालहु की रजा के खिलाफ ना। फर्क ये है, कोई सोचेगा कि भाई फिर तो जिंदगी बन गई अगर हर वक्त आदमी यही सोचता रहे तो जिंदगी बिल्कुल बंद कर रह जाएगी, आजादी इंसान की खत्म ही हो गई। तो खूब समझ लीजिए, आजादी इससे खत्म नहीं होती, जो आजादी जरूरी है जितनी आजादी इंसान की खुशगवार जिंदगी के लिए जरूरी है वो इससे खत्म नहीं होती। वजह उसकी यह है कि अगर किसी बादशाह के दरबार में जाओ, किसी साहिब इकदार के दरबार में जाओ, किसी बुजुर्ग के पास जाओ, तो वहां बहुत से काम ऐसे हैं कि तुम वहां पर कर नहीं सकते क्योंकि उससे बेतकल्लुफ ही नहीं है। मसलन किसी बड़े के पास गए तो कुर्ता उतार के अगर बैठना चाहो उसकी मजलिस में तो ये नहीं कर सकते। क्यों? इसलिए कि बेतकल्लुफ ही नहीं है, और बेतकल्लुफी ना होने की वजह से अगरचे कुर्ता उतार के बैठ जाना ये कोई गुनाह नहीं, लेकिन इसलिए नहीं कर सकते कि उससे बेतकल्लुफी नहीं। और मां के सामने आदमी जाए तो इस तरह बेतकल्लुफी चला जाता है क्योंकि मां के सामने हर कुछ सारा अपना सारा वजूद उसके सामने है, उसमें अगर ये अगर इस तरह बेतकल्लुफ अंदाज से भी सामने आ जाए तो कोई बुरा नहीं लगता, न मां को बुरा लगता है ना आज खुद आदमी को बुरा लगता है। बावजूद है कि मां की भी अजमत है, उसकी भी मोहब्बत है, लेकिन उसके बावजूद ये बेतकल्लुफी की वजह से आदमी इस तरह चला जाता है। तो अल्लाह जल्ला जलालहु से के सामने जब कुछ है तो अल्लाह तबारक व तआला के सामने हमारा वजूद मां से ज्यादा शफकत वाला, मोहब्बत वाला, बेतकल्लुफी वाला है। तुम किसी भी हालत में किसी भी हालत में उसके सामने जा सकते हो बशर्ते के वो जायज हो, हराम ना हो। मां की मिसाल में भी आप जरा सा ये गौर कर लीजिए कि मां के सामने कुर्ता उतार के तो चले जाओगे मिसाल के तौर पर, क्योंकि उससे बेतकल्लुफ ही है, उसको कोई बुरा भी नहीं लगेगा। लेकिन अगर उसके बड़े होने के बाद, बालिग होने के बाद अगर कज़ाए हाजत उसके सामने करना शुरू कर दो तो ये नहीं कर सकते क्योंकि नाजायज भी है और ये बड़ी बदतमीजी की बात होगी कि आदमी इस तरह करना शुरू कर दे। लेकिन अल्लाह जल्ला जलालहु के साथ जो ताल्लुक है बंदे का वो ऐसा है कि हर आन उसके सामने है, हर हालत उसके सामने है, लिहाजा उसके सामने कज़ाए हाजत भी की जा सकती है, उसके सामने जब जिस जगह पर उसने जायज करार दिया बरहना होना, वहां बरहना होना भी उसकी अजमत और मोहब्बत के खिलाफ नहीं। तो इसलिए ये समझना कि हमारी आजादी खत्म हो जाएगी ये ख्याल गलत, आजादी फिर भी रहेगी लेकिन वो हुदूद की पाबंद होगी, हुदूद जवाब की पाबंद होगी, क्योंकि अल्लाह जल्ला जलालू हर आन हम पर इंतहाई मेहरबान है, माँ बाप से ज्यादा मेहरबान है और बेतकल्लुफ भी है अल्लाह तबारक व तआला। लिहाजा अगर अपने आम जिंदगी के अंदर हम अल्लाह तबारक व तआला के सामने होने का लिहाज रखेंगे तो ये समझना कि आजादी बिल्कुल खत्म हो जाएगी ये बात सही नहीं। हाँ, सिर्फ इतनी बात है कि ये बात ध्यान में रहेगी कि मैं कोई ऐसा काम न करूं कि जो अल्लाह जल्ल जलालहू की रिजा के खिलाफ हो, उसको नाराज करने वाला हो। बस ये एहसास दिल में पैदा हो जाए, उसके नतीजे में जिंदगी और ज्यादा खुशगवार हो जाए और ज्यादा लतीफ हो जाए। क्योंकि जो गुनाहों की लज्जत होती है वो लज्जत हकीकत में लज्जत नहीं, वो तो एक बीमारी है, बीमारी है। जैसे हमारे हजरत फरमाया करते थे हजरत अकीम उल उम्मत सल्लल्लाहु अलैहि वसल्लम के, जैसे खारिश, किसी को खारिश की बीमारी हो जाए तो खुजाने में लज्जत आती है, जितना खुजाएगा उतना ही लज्जत आएगी, लेकिन जितना खुजाएगा उतनी बीमारी बढ़ेगी। और एक वो लज्जत है जिसको कोई बीमारी नहीं, खारिश नहीं, आफियत है, सेहत है, उस सेहत की लज्जत है। तो अल्लाह तबारक व तआला अगर ये अता फरमा दें तो कोई इसमें ये समझना कि ये जिंदगी बंध गई, ये दुरुस्त नहीं। बंधी जरूर, लेकिन इतनी बंधी जितनी बंधनी चाहिए, बेमुहार न हुई, और उसके साथ साथ उसमें एक दायमी अबदी पायदार लज्जत भी हासिल होगी। यह हासिल है तकवा का। अल्लाह तबारक व तआला हम सबको अपनी रहमत से अता फरमाए। तो बात ये चल रही थी पिछले चंद दो मजलिसों से, मैं ये बात कर रहा था कि ये कैफियत पैदा कैसे हो, ये इस्तेहदार, ये ध्यान कि अल्लाह तबारक व तआला मुझे देख रहे हैं और दिल में एक अल्लाह तबारक व तआला के सामने हुजूरी का एहसास, ये खलिश, ये किस तरह पैदा हो। तो उसकी कुछ तदबीरें मैंने अर्ज की थी। एक तो अगर आपको याद हो, ये अर्ज किया था कि अजयाए मासूरा जो है, जो नबी करीम सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम मुख्तलिफ अवकात में दुआएं तलकीन फरमाई हैं कि घर में दाखिल हो तो ये पढ़ो और मस्जिद में जाओ तो ये पढ़ो और निकलो तो ये पढ़ो, उसका एहतमाम, उसका एहतमाम जरा ध्यान के साथ। तो जितना उसका एहतमाम ज्यादा होगा उतना ही इंशाअल्लाह ताला ये दिल में बारी ताला के सामने हाजिर होने का एहसास तरक्की करता जाएगा। इसी का नाम तरफ तरफ तर बढ़कर तकवा की शक्ल इख्तियार कर ले। और दूसरी बात यह अर्ज की थी कि अलावा इन अदिया मासूरा के, इंसान हर वक्त किसी न किसी हाजत में रहता है, चाहे वो छोटी ही क्यों ना हो। तो छोटी मोटी जो हाजतें इंसान को पेश आती हैं उनमें अल्लाह तबारक व ताला की तरफ रुजू करके अल्लाह तबारक व ताला से उन हाजतों को मांगने का इंसान हाजी बने। जो भी हाजत पेश आए उसको अल्लाह तबारक व ताला से मांगे, चाहे छोटी ही क्यों ना हो। एक साहब ने खत में लिखा कि मेरी समझ में नहीं आता कि मैं क्या मांगू, कैसे मांगू। तो भाई, जो भी इंसान को हाजतों का पुलंदा है, अभी बैठे हो तो यह हाजत है कि भाई इत्मीनान के साथ बात सुनने का मौका मिल जाए। तो आदमी जब आए तो ये दुआ करके आए कि या अल्लाह, मैं दीन की बात सुनने जा रहा हूँ, अपने रहमत से उसको सही तरह समझने की भी तौफीक अता फरमाइए, उस पर अमल की भी तौफीक अता फरमाइए। और बाहर निकले तो सवारी की जरूरत है, अल्लाह सवारी मिल जाए, मुझे जल्दी आसानी से मिल जाए। सवारी में बैठ गया तो यह हाजत है कि मंजिल पे पहुंच जाऊं, या अल्लाह रहमत के साथ पहुंचा दीजिए। रास्ते में रुकावट पैदा हो गई, कुछ ट्रैफिक जाम है, या अल्लाह अपने रहमत से इसको जल्दी खोल दीजिए। घर में दाखिल हो रहे हो तो या अल्लाह, मेरे घर में दाखिल हो रहा हूँ तो वहां पर मंजर अच्छा देखूं, सबको आफियत से पाऊं, कोई तकलीफ के मंजर सामने ना आए, कोई अफसोस का मंजर सामने ना आए। इस तरह जब आदमी ये काम करना शुरू करता है तो फिर दिल में खुद आने लगता है कि मैं क्या मांगू, और इतना ज्यादा इसका सिलसिला हो जाता है कि फिर रफ्ता रफ्ता खुद ब खुद दिल मांगता ही चला जाता है, मांगता ही चला जाता है। हमारे हजरत फरमाया करते थे हजरत अकीम उल उम्मत सल्लल्लाहु अलैहि वसल्लम से रहू की बात के एक मतलब फरमाने लगे कि अब तो यूं मालूम होता है कि हर वक्त कोई जैसे कह रहा हो कि अब यूं कर लो, अब यूं कर लो, अब यूं कर लो। वह हुजूरी का एहसास इतना जागुजीन हो गया कल्प में कि जैसे अल्लाह तबारक व तआला की तरफ से फरमाया जा रहा है कि अब ये कर लो, अब पानी पी लो, अब खाना खा लो, अब मस्जिद में चले जाओ, अब दफ्तर में। तो अल्लाह तबारक व तआला से ताल्लुक की मजबूती के अंत का नतीजा ये यहां तक पहुंच जाता है हुजूरी के आलम में। तो ये दुआओं की कसरत और शुक्र की कसरत, अल्लाह तबारक व तआला की नेमतों का शुक्र अदा करना, छोटी मोटी जो भी नेमत हो उस पर अल्लाह तबारक व तआला का शुक्र अदा करने की आदत डालना। ये पीछे इतवार को इसकी तफसील कुछ अर्ज की थी, अल्लाह तबारक व तआला अपने फजल व करम से इस पर अमल की तौफीक अदा फरमाए। तीसरी बात जो है जो आज करनी है वो ये है कि ये जो मैं अर्ज कर रहा हूं कि दिल का रुख फिर जाए, ख्यालात की रौ का रुख तब्दील हो जाए, ये दर हकीकत इस वजह से नहीं होता कि हमने अपने ख्यालात को तमाम तक दुनिया के साजो सामान और दुनिया की राहतों और लज्जतों की तरफ लगाया हुआ है और इसी में हमारी सारी सोच विचार और सारा गौर और फिक्र सब कुछ इसी के बारे में, किस तरह मुझे ज्यादा से ज्यादा लज्जत हासिल हो जाए, किस तरह मुझे ज्यादा से ज्यादा दौलत मिल जाए वगैरह वगैरह, इस तरफ ध्यान लगाओ। यानी दिन रात की जो फिक्र है वो सब दुनिया की लज्जतों और दुनिया की राहतों में बटी हुई है। ये तो आपने देखा होगा, हर इंसान जानता है कि हर इंसान हर वक्त कुछ ना कुछ सोच रहा होता है, कोई लम्हा इंसान का सोच से खाली नहीं होता। खाली में बैठा होगा तो दिमाग चल रहा होगा, कुछ ना कुछ फिक्र आ रहा होगा, कुछ ना कुछ ख्याल आ रहा होगा। कोई ख्याल, कोई लम्हा इंसान का ख्याल से खाली नहीं होता, सोच से खाली नहीं होता। अब इस वक्त सूरत हाल यह है कि वो जो सोच मुसल्लत है हमारे जहनों के ऊपर, वो सारी इस जाहिरी दुनिया की राहत और लज्जत और जेब और जीनत की तरफ लगी हुई है। किस तरह मैं पैसे कमाऊं, किस तरह अपनी दौलत में इजाफा करूं, किस तरह मेरा मकान अच्छा हो जाए, किस तरह मेरी सवारी अच्छी हो जाए, किस तरह मैं अपनी औलाद को ज्यादा से ज्यादा मुजयन कर लूं, किस तरह मैं अपने खाने ज्यादा से ज्यादा लजीज हासिल कर लूं वगैरह वगैरह। दिन रात की सोच इसमें बटी हुई है। इसी को फरमाते हैं हजरात सूफिया कराम कि यह इन्हिमाक फिर दुनिया, दुनिया के अंदर इन्हिमाक, दुनिया की लज्जतों राहतों और दुनिया के की हाजात, इनके अंदर आदमी मुनहमित है। जो जरूरत की चीजें हैं दुनिया की वो कोई ममनू नहीं, खाना जायज, पीना जायज, कमाना जायज, वजूद के अंदर रहते हुए सब अल्लाह ताला ने जायज कर रखा है। लेकिन इसमें इन्हिमाक कि बस दिन रात इसी फिक्र में पड़ा हुआ है आदमी, उसी की सोच मुसल्लत है, उसी का ख्याल आ रहा है, उसी के मंसूबे बना रहा है वगैरह वगैरह, तो ये बात है जिसको इन्हिमाक फिर दुनिया से ताबीर फरमाता है। और एक मौके पर हजरत की उम्मत मौलाना थानवी कदरसल्लाह तआला सल्लल्लाहु ने फरमाया कि ये इन्हिमाक फिर दुनिया ये तमाम गुनाहों की जड़ है, गुनाहों की जड़ यह है कि बस दुनिया ही की तरफ सारे ख्यालात आ रहे हैं, कोई और मरने के बाद क्या होने वाला है, आखिरत की जो जिंदगी आने वाली है उसकी तरफ तसव्वुर नहीं जाता, बस दुनिया के कामों में आदमी लगा हुआ है, उसी में मुनहबिक है। उसका नतीजा यह है कि एक मंजिल हासिल हुई दुनिया के अंदर दुनिया के लज्जतों और राहतों की, फौरन दूसरी मंजिल सामने आ गई। अब ये करना, वो हासिल हुई तो तीसरी मंजिल सामने आ गई, اور اسی ادھیڑ بن میں ساری زندگی گزر جاتی ہے. اسی کو قرآن کریم میں فرمایا الحاکم التکاثر حتی زرتم المقابر، کہ تم کو ایک دوسرے سے آگے بڑھنے، زیادہ سے زیادہ مفادات حاصل کرنے کی دھن نے غافل کر رکھا ہے. کہاں سے غافل کر رکھا ہے؟ آخرت سے غافل کر رکھا ہے. حتی زرتم المقابر، یہاں تک کہ اسی حالت میں جا کر قبرستانوں میں پہنچ جاتے ہو. اس وقت آگے کھلتے ہیں، جی اللہ میں نے کہاں اپنی زندگی برباد کر دی. تو یہ جو دھن لگی ہوئی ہے دن رات آدمی منہمک ہے، اس انہماک کو ختم کرنے یا کم کرنے کی ضرورت ہے. جس کے بغیر تقوی اندر نہیں بیٹھے گا، دل میں نہیں بیٹھے گا. یہ انہماک ٹوٹنا چاہیے. یہ دن رات کی جو دھن لگی ہوئی ہے، ایک دولت حاصل ہو گئی، اب دوسری دولت، اب دوسری حاصل ہو گئی، تیسری دولت، ایک مکان بنا لیا، اب دوسرا مکان، اب دوسرا بنا لیا، تیسرا مکان، الی آخر ہی. دن رات اسی دھن میں آدمی لگا ہوا ہے. یہاں تک کیا حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے بیان فرمایا کہ اللہ تعالیٰ فرماتے ہیں کہ لو کان لابن آدم وادی من ذہب لابتغی ان یکن له وادیان، کہ اگر کسی کو ایک پوری وادی سونے سے بھری ہوئی مل جائے تو بھی وہ یہ سوچے گا کہ دو ہو جائیں، دو وادیاں ہو جائیں. لو کان له وادیان لابتغی ثالثا، اور دو وادیاں ہو جائیں گی تو یہ سوچے گا کہ تیسری ہو جائے. اور پھر آپ بڑا بلیغ جملہ ارشاد فرمایا کہ ولا یملا جوف ابن آدم الا التراب، ابن آدم کا پیٹ سوائے مٹی کے کوئی اور چیز نہیں بھر سکتی. اس کا پیٹ کبھی نہیں بھرتا، بھرے گا تو کب؟ جب مٹی اس کے پیٹ میں گھسے گی، قبر کی مٹی، تب جا کر اس کا پیٹ بھرے گا، اس سے پہلے پیٹ نہیں بھرتا. تو یہ ایک دنیا کی محبت اور دنیا کے انہماک کا خاصہ ہے کہ کسی حد پر انسان رکتا نہیں. یہ کھجلی ہے روپے پیسے کی اور دولت کی جو کسی حد پر قناعت نہیں کرتی. مجھے یاد ہے کہ ایک مرتبہ ایک بہت مشہور بڑے سرمایہ دار تھے، ان سرمایہ داروں میں سے کہ جو مشہور ہیں، ساری دنیا جانتی ہے کہ بہت بڑے دولت مند، پتہ نہیں کتنے ملے، کتنے کارخانے، کتنی جائیدادیں، پتہ جانے خود ان کو بھی شاید یاد نہ ہو کہ مجھے کتنی دولت میرے پاس ہے، اس دولت کا شمار شاید ان کے بھی علم میں نہ ہو. ایک مرتبہ میں نے ان سے درد مندانہ نصیحت کے طور پر یہ بات کہی کہ بھائی اللہ تعالیٰ نے آپ کو اتنا کچھ دے دیا ہے تو آپ جو ہیں یہ سود کی کاروبار سے کم از کم اپنے آپ کو نکال لیں. یہ سود جو ہے اللہ تعالیٰ کے اور اللہ کے رسول کے خلاف اعلان جنگ ہے، تو اس سے اپنے آپ کو نکال لیں. اللہ نے اتنا دے دیا ہے کہ آپ ساری زندگی، آپ کی اولاد، آپ کے پوتے پڑ پوتے کھاتے رہیں گے، کبھی کمی نہیں ہوگی انشاءاللہ. تو ہو گیا جو کچھ ہونا تھا، اب یہ سود کی لانت سے اپنے آپ کو بچا لیں آپ. تو ایک بڑا انہوں نے مانا خیز جملہ کہا اور بڑا صحیح سچا جملہ. تو کہنے کا مانا، آپ بات تو صحیح کہتے ہو لیکن یہ کھجلی کو میں کیا کروں؟ اپنے ہاتھ کی طرف اشارہ کر کے کہنے لگے، اس کھجلی کو میں کیا کروں؟ ہاتھ میں کھجلی ہے کہ اس میں اور آنا چاہیے، اس کھجلی کا میرے پاس کوئی علاج نہیں ہے، تو اس واسطے لگا ہوا ہوں. تو بات بڑی سچی کہہ دی انہوں نے کہ جب یہ کھجلی پیدا ہو جاتی ہے تو اس کے بعد کسی بھی حد پر انسان کو قرار نہیں آتا آگے. اور اس کا علاج سوائے قناعت کے کچھ نہیں، کہ جب دل میں قناعت پیدا ہو جائے کہ جو حلال اور جائز طریقے سے، حلال اور جائز طریقے سے معتدل انداز میں جو کچھ مل رہا ہے میں اس پر قناعت کروں، تو پھر یہ کھجلی ختم ہوتی ہے، ورنہ نہیں ہوتی. مولانا شیخ سعدی رحمت اللہ علیہ نے گلستہ میں ایک قصہ لکھا ہے. گلستہ جو ان کی کتاب ہے فارسی کی, بڑی عجیب کتاب ہے, بڑی عارفانہ کتاب, مگر افسوس یہ ہے کہ بچپن میں پڑھی جاتی ہے تو بچے جو ہیں وہ اس کو ایسے ہی مذاق میں گزار دیتے ہیں, ورنہ ہے بڑی حکیمانہ کتاب اور بڑے معرفت کے مضامین ہیں اس میں. تو ایک قصہ اس میں لکھا ہے کہ ایک بہت بڑا تاجر تھا جو دن رات تجارت میں لگا ہوا تھا, تو بہت کچھ جائیدادیں اس نے بنا لی تھیں, بہت کچھ مال و دولت حاصل کر لیا تھا. تو شیخ سعدی کہتے ہیں کہ میں نے کہا یا کسی نے کہا اس سے کہ بھائی اب تو تم نے بہت دنیا کما لی ہے تو بس اب بس کرو, اب اللہ کرو. تو اس کے جواب میں اس نے کہا جی بے شک آپ کی بات صحیح ہے, میں کروں گا ایسا, لیکن ذرا سا بس یہ ہے کہ میں ابھی ایک میرا ارادہ ہے کہ میں یہاں سے ایران جاؤں گا اور ایران سے فلاں مال لے کے افغانستان لے کے جا کے بیچوں گا, افغانستان سے فلاں چیز لے کر پھر چین چلا جاؤں گا اور چین میں جا کے فلاں چیز بیچوں گا, وہاں سے فلاں چیز لے کے آؤں گا اور پھر وہاں سے ہندوستان جاؤں گا, ہندوستان جا کے فلاں چیز بیچوں گا. ایک لمبی داستان اس نے اپنے منصوبے کی سنائی کہ یہ کروں گا اور ایک مرتبہ یہ چکر میں اپنا دورہ پورا کر لوں کہ یہاں سے لے جا کر وہاں بیچوں اور وہاں سے لے جا کر یہاں بیچوں, یہ سارا ایک مرتبہ دورہ پورا کرنے کے بعد پھر آخر میں جب فارغ ہو جاؤں گا تو بس پھر اللہ کروں گا. تو اس نے کہا کہ اچھا تو یہ سب کتنی مدت میں پورا ہوگا؟ اس نے کہا یہ مجھے پتا نہیں کتنی مدت میں پورا ہوگا, لیکن یہ سب کا میں نے منصوبہ بنایا ہوا ہے, اس کے بعد پھر میں پورا کروں. تو شیخ سعدی فرماتے ہیں کہ میں نے اس کو کہا کہ چل, تمہارے جیسا ایک تاجر تھا وہ اسی طرح سامان لے کے جا رہا تھا کہیں ایک ملک سے دوسرے ملک بیچنے کے لیے, تو راستے میں جو سامان لاد کر لے جا رہا تھا خچر کے اوپر, تو وہ خچر جو ہے وہ گر گیا اور گر کے وہ سارا سامان جو ہے وہ تباہ ہو گیا. تو اس کا سارا منصوبہ بھی اسی قسم کا تھا کہ میں فلاں جگہ لے جا کے بیچوں گا, فلاں جگہ سے فلاں چیز لے کے آؤں گا. تو یہ اس نے وہ سارا خچر کے گرنے سارا منصوبہ تباہ ہو گیا, یہاں تک کہ خود بیمار ہو کے اور ختم ہو گیا. تو پھر شیر انہوں نے کہا کہ دیکھو میں ایک شعر تمہیں سناتا ہوں, وہ یہی شعر تھا کہ گفت چشمے تنگ دنیا دار را, یا قناعت پر کنت یا خاک گور. کہ یہ جو سامان پڑا ہوا ہے یہ سارا کا سارا یہ زبان حال سے یوں کہہ رہا ہے کہ دنیا دار کی جو تنگ نگاہ ہے اس کو سوائے قناعت کے یا پھر قبر کی مٹی کے کوئی اور چیز پر نہیں کر سکتی, یا قبر کی مٹی میں جا کے پیٹ بھرے گا یا قناعت کے ذریعے پیٹ بھرے گا. تو اس واسطے یہ جو تم نے منصوبے اتنے لمبے چوڑے بنائے ہوئے ہیں, یہ کروں گا اور وہ کروں گا, ان کو اپنے اعتدال کے ساتھ جو ضرورت کے مطابق, ضرورت سے ایسی ضرورت کہ جس سے آدمی خوشحالی کی زندگی بسر کر سکے, شریعت نے اس کے اوپر کوئی پابندی نہیں لگائی, لیکن لمبے چوڑے منصوبے بنانا, یہ منصوبے جو ہیں یہ دنیا میں انہماک ہے, اور جس انہماک کے نتیجے میں پھر آدمی غلط راستے پر پڑ جاتا ہے اور وہ سارے گناہوں کی جڑ. اسی لیے نبی کریم سرورت عالم صلی اللہ علیہ وسلم نے یہ دعا تلقین فرمائی کہ اللہم لا تجعل الدنیا اکبر ہمنا ولا مبلغ علمنا ولا غاية رغبتنا. کیا عجیب دعا ہے کہ اللہ دنیا کو ہمارا سب سے بڑی فکر ہماری دنیا نہ بنائیے, سب سے بڑی فکر ہماری یہ ہو کہ ہماری دنیا بہتر ہو جائے, ولا مبلغ علمنا اور نہ ہماری معلومات کی ساری پہنچ وہ صرف دنیا تک ہو, ولا غایت رغبتنا اور سب زیادہ رغبتوں کا بس محور یہ دنیا ہی ہو, ایسا نہ بنائیے. اس کی ایک مثال خود تجربہ کر کے ہر انسان دیکھ لے کہ اپنے 24 گھنٹے کے اوقات میں جو سوچ بچار کرتا ہے اس میں کتنا تو اس کو دنیا کی راحتوں لذتوں سے متعلق ہوتا ہے, دنیا کے مسائل سے متعلق ہوتا ہے. کیا کبھی اس طرح بھی سوچا کہ میں अल्लाह तबारक व तआला के सामने पहुंचूंगा और जन्नत में ये मनाजिर होंगे और दोजख में ये होंगे और किस तरह मैं दोजख से बचूंगा और किस तरह मैं जन्नत हासिल करूंगा, ये सोच कभी आती है? ये ख्याल कभी आता है? ये अगर हम अपने गरीबानों में डाल के देखें तो ये ख्याल और ये सोच तकरीबन नायाब है। दिन रात की फिक्र और सोच यही बनी हुई है। तो नबी करीम सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम इस इन्हमाक की दुनिया का इलाज ये बताते हैं कि अक्सरु ज़िक्र हाज़िम लज़्ज़ात अल मौत, कि उस चीज को कसरत से याद किया करो जो सारी लज्जतों को खत्म कर देने वाली है, यानी मौत। इसको याद किया करो कि कभी ये भी सोचा करो कि अभी हम जनाजे की नमाज पढ़कर आए हैं, हमने अपने अपने हाथों से कंधा दिया है जनाजे को, एक वक्त ये हम पर भी आने वाला है और हम भी इसी तरीके से जनाजे की शक्ल में किसी रोज मस्जिद के सामने खड़े होंगे, लेटे होंगे और हम पर लोग नमाज पढ़ रहे होंगे। हम अपने हाथों से अपने प्यारों को कंधा देते हैं, उनकी उनको कब्रों में उतारते हैं, उनको मट्टी देकर आते हैं, लेकिन इस तरह हाथ झाड़ के आ जाते हैं जैसे ये किस्सा तो उनके साथ हो गया, हमारे से क्या ताल्लुक। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ये फरमाते हैं कि अक्सरु ज़िक्र हाज़िम लज़्ज़ात अल मौत, कि मौत को कसरत से याद रखा करो कि एक दिन आने वाला है ये मरने का, कब्र में जाने और कुछ पता नहीं कब आ जाए, एक लम्हे का भी भरोसा नहीं किस वक्त आ जाए, लिहाजा उसको सोचा करो कभी कभी कि किस तरह हम मरेंगे और कहाँ कब्र में पहुंचेंगे और किस तरह सवाल और जवाब होगा और फिर आखिर में अल्लाह तबारक व तआला के हुजूर हाजिरी होगी और अपने अमाल का जवाब दे होना। हमारे हजरत हकीमुल उम्मत सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि कम से कम दिन में कुछ वक्त निकाल कर, थोड़ा सा वक्त निकाल कर ये मुराकबा किया करो। इसी को मुराकबा कहते हैं। मुराकबे का मतलब लोग पता नहीं क्या समझते हैं, मुराकबे का मतलब है ध्यान जमाना, तसव्वुर जमाना। ये मुराकबा करो यानी ये तसव्वुर करो कि मेरी मौत का वक्त आ गया, और बल्कि यहां से शुरू करो कि मौत के करीब पहुंच गया, बिस्तर मर्ग पर चारों तरफ मेरे अज़ा अक़रबा खड़े हुए हैं और मैं दुनिया से जाने वाला हूं। उस वक्त क्या कैफियत होगी दिल की, उस वक्त क्या तबीयत में ख्यालात आ रहे होंगे, क्या फिक्र आ रही होगी? अगर मोमिन है तो दिल में सबसे बड़ा ख्याल यह आएगा कि अब तो मेरे पास से ये दुनिया के जो अमाल हैं ये हाथ से निकले जा रहे हैं, अब मेरा कोई अमल मकबूल होने वाला नहीं है, अब तो दुनिया से मैं जा रहा हूं। अब जाने के बाद जब कब्र में पहुंचूंगा तो ये सारे रिश्तेदार तो मुझे छोड़कर चले आएंगे, कब्र में तनहा होऊंगा, वहां मेरे पास मुनकर और नकीर सवाल करने वाले आएंगे, मुझे बिठाया जाएगा, मुझसे सवालात किए जाएंगे, फिर अगर मैंने सही जवाब दिए तो मुझे आफियत नसीब होगी इंशाल्लाह, और फिर आखिर में मुझे उठाया जाएगा। मैदान हशर कायम है, अल्लाह तबारक व ताला ने तमाम इंसानों को एक जमीन के ऊपर जमा किया हुआ है और हिसाब व किताब हो रहा है, वजन आमाल हो रहा है, एक एक नेकी की बड़ी कीमत है और मेरे नाम है आमाल को जब वजन किया जा रहा है तो उसके अंदर कौन सा पल्ला भारी हो रहा है, नेकियों का पल्ला भारी हो रहा है या बुराइयों का पल्ला भारी हो रहा है, ये सारा तसव्वुर। और अल्लाह तबारक व तआला कुरान करीम में सारा कुरान करीम याद दिला रहा है बार बार आखिरत की नेमतों को, आखिरत की तकलीफों को, आखिरत के अजाब को। उसको तसव्वुर करो कि ये किस तरह का अजाब जहन्नम का है, किस तरह की नेमतें जन्नत की हैं, उनको तसव्वुर में लाओ। एक वक्त थोड़ा सा मुकर्रर करके इसका मुराकबा करने की कोशिश करो, ये ध्यान जमाने की कोशिश करो। तो जब ये ख्याल आएगा कि असल में ये दुनिया की जो जिंदगी है ये तो پلک جھپکتے گزر جائے گی اور وہ آخرت کی ابدی زندگی ہے جو حقیقت میں زندگی ہے. ان الآخرت ولد دار الآخرت ہی الحیوان, اصل زندگی تو وہ ہے جو اللہ تبارک و تعالیٰ کی. فرمایا وہاں جا کے پتہ لگے گا, قرآن کریم فرماتا ہے کہ وہاں جا کے پتہ چلے گا کہ جو کچھ میں نے زندگی میں وقت گزارا تھا کانہم لم یلبثوا الا عشیۃ او ضحاہا, ساری زندگی 70 سال کی ہو, 80 سال کی ہو, 90 سال کی ہو, 100 سال کی ہو, وہ ایسے لگے گی جیسے کہ ایک شام تھی جو گزار لی بس دنیا کے اندر, اور یا پھر صبح کا وقت تھا بس تھوڑا سا وہ گزر گیا. اتنا چھوٹا لگا, یہ دنیا اتنی چھوٹی لگے گی, کتنی بے حقیقت معلوم ہو جائے گی ہوگی اس وقت. تو اللہ جل جلالہ اور نبی کریم سرورت عالم صلی اللہ علیہ وسلم آج ہی سے یہ یاد کرانے کی کوشش کر رہے ہیں کہ خدا کے بندو وہاں جا کر تو پتہ چلے گا کہ یہ دنیا بے حقیقت تھی. یہاں سے سمجھ لو, خدا کے لیے یہاں سے سمجھ لو کہ یہ دنیا کی زندگی جو ہے یہ چند روزہ ہے, فانی ہے, ختم ہو جانے والی ہے, بہت مختصر ہے, اور بقول قرآن کریم کو لعب و لہو, یہ کھیل تماشا ہے. لہذا اس میں ضرورت کے مطابق اعتدال کے ساتھ جو کچھ کر سکتے ہو اپنی دنیاوی لذتوں کے لیے, دنیاوی راحتوں کے لیے, بس اس حد تک رکھو, اس سے آگے اپنی فکر کو اور سوچ بچار کو نہ بڑھاؤ. دنیا تو جب آدمی زندہ ہے تو اس کو دنیا کے کاموں کی بھی ضرورت, کھانے کی بھی ضرورت, پینے کی بھی ضرورت, گھر کے رہنے کے لیے گھر کی بھی ضرورت, لیکن اس سے دل اٹکا کر اس کو اپنی زندگی کا محور بنا کر, اپنا ساری زندگی کا مقصود بنا کر اگر زندگی گزارو گے تو دنیا کے بندے بن جاؤ. اس کے بجائے یہ راستے کی منزل ہے, راستے کے مراحل ہیں جن سے گزر رہے ہو, منزل نہیں ہے, مقصود نہیں ہے, زندگی کا اصل مطلوب یہ نہیں ہے. جب یہ بات دل میں بیٹھے گی تو پھر اس سے انشاءاللہ تعالی اللہ تبارک و تعالیٰ کی رحمت سے وہ تقویٰ کا ایک احساس پیدا ہوگا. تو موت کی یاد, آخرت کی نعمتوں کا استحضار, آخرت کے عذاب کا استحضار یہ آدمی کرتا رہے, اور اس کے نتیجے میں اپنی دنیاوی مصروفیات کو اعتدال پر لائے. یعنی شریعت نے یہ بھی نہیں کہا کہ دنیا چھوڑ کے بیٹھ جاؤ, یہ بھی نہیں کہا بیوی بچوں کو چھوڑ دو, کھانا کمانا چھوڑ دو, نہیں نہیں, یہ سب کرو لیکن اعتدال کے ساتھ کرو, قناعت کے ساتھ کرو, اس میں اس کو اپنی زندگی کا محور نہ بناؤ, سوچ بچار کا مرکز اس کو نہ بناؤ. یہ ہے مقصود انہماک کی دنیا سے بچنے. یہ تیسری بات تھی جو مجھے عرض کرنی تھی. اللہ تبارک و تعالیٰ اپنے رحمت سے, اپنے فضل و کرم سے ہماری سوچ کا محور تبدیل فرما دے. اور اس کا طریقہ یہ ہے کہ جیسے میں نے عرض کیا تھا کہ ہر وقت انسان کچھ نہ کچھ سوچ رہا ہوتا ہے, ہر وقت کچھ نہ کچھ سوچ رہا ہوتا ہے, بعض اوقات بلا وجہ بھی سوچ رہا ہوتا ہے, کوئی ضرورت نہیں مگر سوچ رہا ہے, کسی چیز کی ضرورت نہیں مگر خیالات آ رہے ہیں. تو اس گفتگو کے بعد جبکہ تنبہ ہو جائے انسان کو, تو جب بھی سوچ بچار میں تم منہمک ہو کسی بھی سوچ بچار میں, تو اس سوچ بچار کا تھوڑا سا رخ اپنے اختیار سے موڑو کہ بھئی یہ سوچ رہا ہوں, یہ تو خیر ہوتا ہی رہے گا لیکن ایک دن مجھے مرنا بھی ہے, اللہ تبارک و تعالیٰ کے سامنے جواب بھی دینا ہے, اللہ تعالیٰ نے مجھے نعمتیں دے رکھی ہیں, مجھے اس کا شکر ادا کرنا چاہیے, اللہ تعالیٰ نے مجھ پر کچھ فرائض عائد کیے ہیں وہ فرائض ادا کرنے چاہیے, جو اللہ تعالیٰ نے ناجائز کام کیے رکھے ہیں ان سے بچنا چاہیے. اس طرف اپنے خیالات کی رو کو اس طرف موڑ, اللہ تعالیٰ کی نعمتوں کی طرف موڑ, اللہ تعالیٰ نے یہ نعمتیں دی ہوئی ہیں, میں اس کا استحضار کر رہا ہوں, اس کا شکر ادا کر رہا ہوں, اللہ نے مجھے آنکھ دی ہے کیسی نعمت ہے, مجھے کان دیا ہے کیسی نعمت ہے, مجھے زبان دی ہے کیسی نعمت ہے, مجھے ہاتھ پاؤں دیے ہیں, صحت عطا فرمائی ہے کیسی نعمت ہے, کس طرح میں کھاتا ہوں, کس طرح میں کھانے کے بعد وہ سارے غذا جو ہے وہ اندر جا کر میرے بدن کا حصہ بنتی ہے, اس سے قوت پیدا ہوتی ہے. اس طرف اپنے خیالات کے رو کو اس طرف موڑ دو, یا اس طرف موڑ دو کہ یہ تو زندگی کی ساری نعمتیں ہیں, کسی بھی وقت ختم ہو جانے والی ہے, اللہ تبارک و تعالیٰ کے سامنے پیشی ہونے والی ہے, میں پیشی ہوگی تو میں کیا کروں گا, کیا جواب دوں گا, وغیرہ وغیرہ. تو خیالات کی رو کو अपनी सोच विचार के तरीके को उसका रुख तब्दील करने की कोशिश करो, यह तकवा पैदा करेगा इंशाल्लाह। और भाई चौथी चीज यह है, बुजुर्गों ने फरमाया, इन तमाम जो मैंने बातें अर्ज की हैं अब तक, चाहे वो दुआ की कसरत हो, अजय माथूरा हो, शुक्र अदा करना हो, नेमतों का इंतजार हो, सोच का रुख तब्दील करना हो, इन्हें माफ की दुनिया से बचना हो, इस सब का एक आसान रास्ता है जो बड़ा ही मुआसर है, वो है सोहबत। ऐसे लोगों की सोहबत के जिनकी फिक्र का दायरा और जिनकी फिक्र और सोच विचार का महवर सिर्फ दुनिया नहीं है बल्कि अल्लाह तबारक व तआला की रजा की तरफ मुतवज्जे है, अल्लाह वालों की सोहबत, जिनका दिल अल्लाह तबारक व तआला के साथ लगा हुआ है, जिनका ताल्लुक अल्लाह तआला के साथ मजबूत है, जिनको अल्लाह तबारक व तआला की नेमत रहमत से तकवा की दौलत हासिल है, उनकी सोहबत यानी उनके साथ जितना हो सके वक्त गुजारना, जितना हो सके उनकी सोहबत हासिल करना, ये एक ऐसी चीज है कि अल्लाह ताला के फजल व करम से इसके जरिए बहुत जल्दी वो मकासिद हासिल होते हैं जो मैंने अभी अर्ज किया। अल्लाह ताला ने अल्लाह वालों की सोहबत में बड़ी अजीब तासीर रखी है। अगर किसी अल्लाह वाले सही अल्लाह वाले की सोहबत नसीब हो जाए और कुछ लम्हात भी उसके साथ मुयस्सर आ जाए, तो चाहे उसने कुछ कहा भी ना हो, सिर्फ चंद लम्हों में उसके साथ बैठ जाना, चंद लम्हे उसके साथ गुजार लेना, ये भी फायदेमंद होता है। उससे भी इंसान की ख्यालात की रौ का रुख मुड़ता है। एक हदीस में आता है, हजरत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु मशहूर साहबी हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर, ऐसे साहबी हैं कि बस जाके पढ़ ही रहे थे हुजूर के दर पर, न खाने की परवाह न पीने की परवाह। फरमाते हैं बाज़ औक़ात ऐसा होता था कि भूख के मारे, भूख की शिद्दत से मैं मस्जिद नबवी के दरवाजे पर गशी के आलम में लेट जाता था, भूख की शिद्दत से। लोग समझते थे कि इसको मिर्गी का दौरा पड़ा है, हालांकि मुझे कोई दौरा मिर्गी उर्गी का नहीं था, लेकिन भूख की वजह से बाद औकात, भूख की शिद्दत की वजह से यह आलम होता था। इस वास्ते कि बस अपनी जिंदगी का मकसूद ये बना लिया था कि हुजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सोहबत में रहना है और आपसे जो कुछ सीखना है आपके कौल फेल से वो हासिल करना है। तो वो फरमाते हैं कि बाद औकात ऐसा होता था कि मैं हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ कहीं तशरीफ ले जा रहे हैं आप, मैं भी साथ होंगे, तो फरमाते ला युकल्लिमुनी वला उकल्लिमुहु, रास्ते भर ना मैंने कोई बात की आपसे ना आपने मुझसे कोई बात की, लेकिन आप जा रहे हैं मैं भी जा रहा हूं, इस तरह जा रहे थे। तो उलमाए किराम ने इस हदीस की शरह करते हुए ये फरमाया कि ये किसी अल्लाह वाले के साथ रहना, चाहे कोई बात भी ना कर रहे हो तो वो भी अल्लाह ताला के फजल करम से उसके फ्यूज को साथ रहने वाले के ऊपर मुंतकिल फरमाता है। और ये तजुर्बे की बात है, लंबी चौड़ी तकरीरें एक तरफ और किसी अल्लाह वाले की सोहबत में चंद लम्हात गुजार लेना ये एक तरफ, इससे दिल की दुनिया में तब्दीलियां, दिल की दुनिया बदलती है। इसीलिए हजरत थानवी अब्दुल्ला अलैह के सामने किसी ने शेर पढ़ा कि यक जमाना सोहबत बाओलिया बेहतर सब साल ताअत बेरिया, के यक जमाना सोहबत बाओलिया, थोड़ा सा जमाना किसी औलिया की सोहबत में गुजार लेना ये 100 साल की इबादत से ज्यादा बेहतर है। तो हजरत थानवी अब्दुल्ला अलैह से किसी ने कहा कि हजरत ये तो कुछ मुबालगा लगता है, 100 साल की इबादत से भी चंद लम्हे किसी अल्लाह वाले के पास गुजार लेना, इसको 100 साल के बाद उसे भी अफजल करार दे दिया। तो हजरत ने फरमाया कि अरे मियां, मुबालगा तो क्या होता, पूरी बात अब भी नहीं हुई। अगर यूं कहते कि 100 लाख साल ये 100 लाख साल की इबादत से बेहतर है तो भी गलत ना होता, क्योंकि बाद औकात इबादत तो आदमी कर रहा है लेकिन गलत तरीके से कर रहा है, तो किसी अल्लाह वाले की सोहबत के नतीजे में उसका तरीका दुरुस्त हो जाता है, उसकी मंजिल दुरुस्त हो जाती है। तो इस वजह से ये कोई मुबालगा नहीं है, बहुत बड़ी नेमत है सोहबत। तो किसी अल्लाह वाले की सोहबत में कुछ वक्त गुजार लेना, ये भी एक बहुत बड़ी अजीम कामयाबी है। और इसके जरिए अल्लाह ताला की ने कुछ ये सोहबत में तासीर रखी है कि सोहबत का असर मुंतकिल होता है, जिसकी सोहबत इख्तियार करता है तो उसके सयूज का इनेकास होता है। ये जो हदीस, ये जो आपने सुना होगा कि सहाबी किसको कहते हैं, सहाबी कहते हैं जिसको नबी करीम सरवरे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की सोहबत हासिल हुई। और सहाबी की तारीफ ये है कि एक मरतबा भी हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की जियारत कर ली हो इस्लाम की हालत में, और इस्लाम की हालत ही पर उसका इंतकाल हुआ हो, सहाबी हो गया। और ऐसा साबित हो गया कि बाद के आने वाले जितने बड़े बुजुर्गान दीन औलिया अल्लाह कोई भी हो, वो सहाबी की गर्द को भी नहीं पहुंच सकता, क्योंकि सरकार दो आलम साहब की सोहबत एक लम्हे के लिए हासिल हो गई। ये इतना बड़ा मकाम ये काहे से हासिल हुआ, सोहबत। बाद में ताबीन आए, ताबीन ने के बाद तबे ताबीन आए, और उसके बाद सारे बुजुर्गान दीन। तो सारा दीन जो निकला है ये दरहकीकत सोहबत की बरकत से निकला। इसीलिए कुरान करीम में फरमाया या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह व कूनू मअस्सादिकीन, ऐ ईमान वालों तकवा अख्तियार करो, और तकवा अख्तियार करने का आसान तरीका बताया व कूनू मअस्सादिकीन, जिसका तर्जमा हजरत थानी अब्दुल्लाह ने यह किया, ये फरमाते थे कि सादिकीन सच्चे लोगों के साथ रह पड़ो, सच्चे लोगों के साथ रह पड़ो, यानी उनकी सोहबत इख्तियार करो। यह आसान तरीका यह बताया। तो शुरू से दीन इसी तरह चला आ रहा है, हुजूर की सोहबत उठाई साहबी बन गए, साहबी की सोहबत उठाई ताबी बन गए, ताबी की सोहबत उठाई तबे ताबी बन गए। अल्लाह ताला ने यह सोहबत में यह तासीर रखी है। तो कुछ वक्त निकाल के किसी अल्लाह वाले की सोहबत में जाकर बैठना, चाहे वो खामोशी हो, लेकिन उसके बैठने से भी ये अल्लाह तबारक व तआला की रहमत से ये फायदा हासिल होता है कि उसके फ्यूज मुंतकिल होते हैं। अल्लाह तबारक व तआला ने ये तासीर रखी है, ये अल्लाह तबारक व तआला की सुन्नत चली आई है शुरू से। पांचवी बात ये कि ये तो है किसी अल्लाह वाले की सोहबत, लेकिन पांचवी बात यह है कि आदमी अपना आम उठना बैठना भी, आम मुलाकातें भी, आम मजलिसें भी ऐसे लोगों के साथ रखे कि जिनको कुछ आखिरत की फिक्र है, दुनिया में ही मुनहमिक नहीं है। अगर आदमी का उठना बैठना और मिलना जुलना जो कुछ भी है वो ऐसे लोगों के साथ है जो गफलत के आलम में दुनिया ही के कामों में मनहमिक हैं और इन्हमा खुद दुनिया में मुबतला है, तो उसकी तासीर इंसान के कल्ब पर भी आएगी, जुल्मत होगी और वो भी इन्हमा हो जाएगा। लेकिन अपना आम उठना बैठना, अपने आम नशिस्त बरखात मेल जोल वो ऐसे लोगों के साथ जो नेक हो, जिन जो अल्लाह तबारक व ताला की रजा के तलबगार हों, जिनको अल्लाह तबारक व ताला की रजा के मुताबिक जिंदगी गुजारने की कुछ फिक्र हो, ऐसे लोगों के साथ उठना बैठ रखे आदमी। तो एक अहलुल्लाह की सोहबत जिसकी मयसर आ जाए, दूसरे अपने आम सोहबत को दुरुस्त करना। और हजरत हकीम उल उम्मत कदर सल्लल्लाहु तआला सदो अल्लाह तआला उनके दर्जात बुलंद फरमाए, हम जैसे कमजोर लोगों के लिए उन्होंने और भी आसान आसान बातें फरमा दी हैं कि भाई अगर किसी को मयस्सर ना आए, कोई इतना वक्त भी नहीं मिलता, मौका नहीं होता, आजकल हालात ऐसे हैं, सफर करके जाना किसी अल्लाह वाले के पास वहां जाके मुश्किल होता है, तो हजरत फरमाते हैं कि एक चीज ऐसी है कि जो घर बैठे भी कर सकते हैं, वो ये कि अल्लाह वालों के हालात और मलफूजा ये अपनी जिंदगी के मामूलात में शामिल करो। जो बुजुर्गान दीन है उनके वाकयात, उनके मलफूजात, किस तरह उन्होंने जिंदगी गुजारी, क्या उनके अखलाक थे, कैसी उनकी आदतें थी, क्या उनका किरदार था, ये इसके मुताले की आदत डालो। हजरात साहबे किराम की सीरतें छपी हुई हैं, सीरत साहबा, हयात साहबा, साहबे किराम के हालात, बुजुर्गान दीन के हालात छपे हुए हैं, और हमारे जो करीब तरीन बुजुर्ग गुजरे हैं, हजरत नौनाथी, हजरत गंगोई, हजरत थानवी, हजरत मदनी रहमतुल्लाहि अलैहि मजमाइन, इन हजरात के हालात पढ़ोगे, क्योंकि हालात पढ़ोगे, हजरत फरमाते हैं कि इनके हालात में नूर होता है, तो ये हालात पढ़ने से भी दिल की दुनिया इंशाअल्लाह ताला बदलेगी, और वो जो जहन का रुख है वो तब्दील होगा इंशाअल्लाह। ये चंद बातें मैंने इसलिए जल्दी जल्दी अर्ज कर दी हैं, अल्लाह ताला अपनी रहमत से पर सब पर हमको अमल करने की तौफीक अता फरमाए। जल्दी जल्दी इसलिए अर्ज कर दी हैं कि रमजान आने वाला है, और शायद क्या बल्कि तकरीबन यकीनी जैसा है कि ये रमजान से पहले आखिरी मजलिस है, क्योंकि इसके बाद मुझे सफर दरपेश है, मुतअद्दिद सफर, और सफर की वजह से रमजान से पहले बज़ाहिर कोई और मजलिस नहीं हो पाएगी। रमजान के अंदर जोहर के बाद इतवार के दिन मामूल है, इंशाअल्लाह वो जारी रहेगा, लेकिन रमजान से पहले कोई और मजलिस नहीं हो सकेगी। तो दिल चाहा कि चंद बातें चाहे जल्दी जल्दी हो वो कान में डालती जाएं, अपने भी कान में पड़ जाएं, दूसरों के भी कान में पड़ जाएं, अल्लाह ताला उन पर अमल की तौफीक दे दें, और इसलिए भी कि रमजान मुबारक का जो महीना आने वाला है इंशाअल्लाह ताला, अल्लाह ताला हमें अपनी रहमत से अपनी जिंदगी में आता फरमा दे। हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम दुआ फरमाया करते थे कि अल्लाहुम्मा बल्लिगना रमजान, अल्लाह हमें रमजान तक पहुंचा दीजिए, यानी हमारी जिंदगी इतनी कर दीजिए कि रमजान हमें मिल जाए। तो यह रमजान का महीना जो है ये तकवा हासिल करने का एक बेहतरीन जरिया है, इसीलिए कुरान करीम ने जहां रोजों का जिक्र किया, या अय्युहल लजीना आमनू कुतिब अलैकुमुस्सियामु कमा कुतिब अलल लजीना मिन क़ब्लिकुम लअल्लकुम तत्तकून, तुम्हारे ऊपर रोजे फर्ज किए गए हैं जैसे कि पहले लोगों पर रोज फर्ज किए गए थे, ताकि तुम्हारे अंदर तकवा पैदा हो, ये लअल्लकुम तत्तकून। तो मालूम हुआ कि इस सारे रमजान की जो मेहनत है या रमजान का जो जमाना है, इसका असल मकसूद है तकवा पैदा करना। अल्लाह ताला ने इसमें ताकीद भी रखी है, अगर कोई शख्स रमजान के महीने को इस गरज से शुरू करे कि मुझे इसमें तकवा की दौलत हासिल हो, तो अल्लाह ताला की तरफ से खुसूसी मदद होती है, खुसूसी मदद होती है, और उसमें इंसान को तकवा की मंजिल की तरफ बढ़ने में आसानी पैदा होती है। तो ये बहस, ये काफी दिनों से बात चली रही है तकवा की, तो रमजान का महीना आने वाला है, तो उस रमजान के महीने में इस तकवा की इन तरीकों की जो मैंने अर्ज किया है कुछ मशक की जरूरत है, और उसके लिए ये चाहिए कि रमजान के आने से पहले, अभी एक महीना है तकरीबन, आदमी उसकी तैयारी करे। कुछ लोग तो इस्तकबाल रमजान की तकरीबात मनाते हैं, बाकायदा जश्न मनाए जाते हैं, इस्तकबाल जश्न इस्तकबाल रमजान या तकरीब इस्तकबाल रमजान है, तो उसमें वो नया सिलसिला शुरू हो गया है, वो भी कुछ पता नहीं क्या क्या कुछ दावतें होंगी, क्या होगा, वो भी एक मेला बन जाएगा। लेकिन असल इस्तकबाल रमजान का यह है कि आदमी रमजान के लिए तैयार हो। तैयार कैसे हो? तैयार इस तरह हो کہ یہ سوچے کہ یہ رمضان کا مہینہ تقویٰ حاصل کرنے کا یہ ایک کورس ہے جس میں مجھے داخل ہونا ہے. لہذا اپنی دوسری مصروفیات کو کم سے کم کر کے عبادات کی طرف متوجہ ہو. 9-11 مہینے گزار رہے ہیں ہم لوگ, میں وہی جو بات ہو رہی تھی انہماک کی, کہ دنیا کے کاموں میں انہماک ہے, اسی میں وہی سوچ بچار کا محور بنا ہوا ہے. تو آدمی یہ سوچے کہ یہ رمضان کا مہینہ آنے والا ہے, تو اس میں رمضان کے مہینے میں میں اپنی مصروفیات کو کم سے کم کروں اور زیادہ سے زیادہ وقت جو ہے وہ اللہ جل جلالہ کی عبادت میں, اللہ تعالیٰ کے ذکر میں, اللہ تعالیٰ سے دعاؤں میں اس میں گزاروں گا. اس کے لیے پہلے سے جو لوگ مشغول ہیں وہ پہلے سے اپنے نظام اوقات کو مرتب کرنے کی کوشش کریں, کس طرح میں اپنی مصروفیت کو کم کر کے زیادہ وقت اس کام میں لگا سکتا ہوں. یہ اللہ تبارک و تعالیٰ کی رحمت سے اگر یہ کام کر لیا تو رمضان کا مہینہ تقویٰ کی حالت میں گزرا, گناہوں سے بچنے کا اہتمام, آنکھوں کی حفاظت, زبان کی حفاظت, کانوں کی حفاظت اور اللہ تعالیٰ کی طرف رجوع کی کثرت, یہ اس طرح گزر گیا تو ایک وعدہ فرمایا نبی کریم صلی اللہ علیہ وسلم کہ من سلم لہ رمضان سلمت لہ السنہ او کما قال صلی اللہ علیہ وسلم, کہ جس کا رمضان سلامتی سے گزر جائے اس کا پورا سال سلامتی سے گزر جائے. تو بھائی یہ وقتاً گزارشات تھیں رمضان سے پہلے پہلے سے اپنے نظام اوقات کو اس کے لیے تیار کریں رمضان کے لیے, اور یہ ساری باتیں جو میں نے تقویٰ کے سلسلے میں عرض کی ہیں ان کو اپنے دل میں رکھ کر ابھی سے اس کی مشق بھی شروع کریں اور رمضان کے دن خاص طور پر اس کا اہتمام کریں. تو مجھے اللہ تعالیٰ کی رحمت سے امید ہے کہ اگر ہم نے یہ کام کر لیا تو اللہ تبارک و تعالیٰ انشاءاللہ مایوس نہیں فرمائیں گے, اپنے فضل و کرم سے عطا فرما دیں گے, اپنی شان کے مطابق عطا فرما دیں گے. اللهم صل على سيدنا مولانا محمد. کسی صاحب نے پوچھا ہے کہ پچھلے جمعہ میں ایک دعا جو مناجات قبول میں بھی تھی نماز کے بعد پڑھا جاتا تھا, وہ ذرا دوبارہ دہرا دیں. شاید وہ بہت ساری دعائیں پڑھی تھی بھائی, پتہ نہیں کیا کون سی دعا مقصود ہے. یہ دعا کی ایک تھی اللہم اجعل وسعتی قلبی خشیتک و ذکرک واجعل ہمتی و ہوایا فیما تحب و ترضى, کہ اللہ میرے دل کے وسوسوں کو خیالات کو اپنے خشیت اور اپنے ذکر میں تبدیل فرما دی. یہ دعا کیا تھا اللہ تعالیٰ آپ کو طرف سے کرو. اللہم صلی علی مولانا محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. اللهم وفقنا لما تحب وترضى من القول والفعل والعمل والنية والهدي, إنك على كل شيء قدير. اللهم إنا نستعينك على طاعتك, اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك, اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك يا أرحم الراحمين. اپنے فضل و کرم اپنے رحمت سے ہمارے تمام گناہوں کو معاف فرما. یا اللہ ہمارے تمام چھوٹے بڑے اگلے پچھلے خفیہ علانیہ ہر طرح کے گناہوں کو اپنے فضل و کرم سے معاف فرما. یا اللہ اپنے رحمت سے ہماری مکمل مغفرت فرما. یا اللہ ہم ساری امت کی طرف سے مغفرت مانگتے ہیں, اپنی رحمت سے ہماری مکمل مغفرت فرما دے, ساری امت کی مغفرت فرما دے. یا اللہ ہماری شامت اعمال کو اپنے فضل و کرم سے دور فرما. اللہم انقطع الرجاء الا منک, لا نجنا مما نحن فيه وعيننا على ما نحن عليه بجاه وجهك الكريم وبحق محمد صلى الله عليه وسلم عليك آمين. اللهم احرسنا بعينك التي لا تنام واكنفنا برقك الذي لا يرام. اللهم باقية كباقية الوليد. اللهم باقية كباقية الوليد. اللهم باقية كباقية الوليد. یا اللہ اپنی رحمت سے اپنے فضل و کرم سے ہمیں دین کی صحیح سمجھ عطا فرما, اس پر عمل کی توفیق عطا فرما, اس پر استقامت عطا فرما. کہ اللہم آتی انفسنا تقواہا وزکیہا انت خیر من زکاہا انت ولیہا و مولاہا. یا اللہ یا رحمان یا رحیم یا کریم ہمارے دل اور دماغ یا اللہ اس وقت جن باتوں کے اندر یا اللہ محو ہیں یا اللہ ان کا رخ پھیر کر یا اللہ اپنی طرف رجوع اپنے ساتھ تعلق کا ذریعہ بنا دیجئے. یا اللہ ہمارے خیالات کو ہمارے جذبات کو ہمارے خواہشات کو اے اللہ اپنے طرف متوجہ فرما دیجئے. یا اللہ دنیا سے اس کا رخ موڑ کر اے اللہ اپنے ذات کی طرف ان کا رخ فرما دیجئے. یا اللہ ہر طرح کے شر سے فتنے سے معصیتوں سے منکرات سے ہمارے گھر والوں متعلقین احباب سب کی حفاظت فرما. یا اللہ یا رحمان یا رحیم یا کریم تمام حاضرین و حاضرات کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا فرما, سب کی پریشانیوں کو دور فرما, سب کی مشکلات کو آسان فرما. یا اللہ ہم میں جو لوگ بیمار ہیں ہمارے متعلقین میں جو بیمار ہیں انہیں شفائے کامل و عاجل عطا فرما, جو تنگ دست ہیں ان کی تنگ دستی کو دور فرما, جو اور کسی طرح پریشان ہیں اپنی رحمت سے ان کی پریشانیوں کو رفع فرما دے. یا اللہ جن جن لوگوں نے ہم سے دعا کی فرمائش کی ہے اے اللہ اپنی رحمت سے اپنے فضل و کرم سے ان کی تمام مرادوں کو اپنی رضا کے مطابق پورا فرما دیجئے. یا اللہ یا رحمان یا رحیم یا کریم ہمارے ملک کے حالات کی اصلاح فرما دے. یا اللہ ہمیں حکومت عادل عطا فرما. یا اللہ ہمیں حکومت عادل عطا فرما. ہماری شامت اعمال کو اپنے فضل و کرم سے دور فرما دیجئے. یا اللہ ہمارے ملک سے بد امنی کو دور فرما, بے دینی کو دور فرما. یا اللہ بریانی فحاشی کو دور فرما دے. یا اللہ یا رحمان یا رحیم اپنے فضل و کرم سے عالم اسلام کے تمام مسلمانوں کی مشکلات کو آسان فرما. اللهم انا نسألك من خير ما سألك من عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذك من عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين امين برحمتك يا ارحم الراحمين.
وہ کرنے بیگم سے وہ ہو گیا, وہ کتاب التوحید کا جو تھا نا